والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تتخذوا الذين اتخذوا دينكم هزوا ولعبا سلام على محمد وعلى محمد اذن میں معاف درخواست کروں گا تمام مرحوم مومنین مومنات شہداء ملت اور خاص طور پہ آج کے دو نام لے رہا ہوں شہید علامہ حسن ترابی صاحب اور شہید پروفیسر سبط جعفر زیدی کے سارے ثواب کے لیے سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. حسبنا اللہ ونعم الوکیل نعم المولا ونعم النصیر. عزاداران حسین, شاید آپ کو اس بات کا احساس نہ ہو کہ کل اللہ نے اپنے لطف و کرم سے آپ کو کتنی عزت دی ہے پوری دنیا میں. میں کہہ عرض کر رہا ہوں, آپ میں سے اکثر کو اندازہ نہیں ہے کہ ایک معصوم شیرخوار کے خون نے, ایک 11 ماہ کی بچی کے خون نے, ایک 11 ماہ کی بچی کی شہادت نے, میں عرض کر رہا ہوں آپ کو بالکل بھی اندازہ نہیں ہے کہ پوری دنیا میں, اس ملک اس شہر کی بات نہیں کر رہا ہوں, اس ایک معصوم بچی کی شہادت نے جو مان رکھا ہے نا تشیع کا, جو عزت دی ہے آپ کو پوری دنیا میں, آپ کو کچھ عرصے بعد اس کا اندازہ ہوگا. پورا تشیع فخر کر رہا ہے آج, پورا تشیع. مجھے بھی اندازہ نہیں تھا, میں آپ کو بتا رہا ہوں. جب یہ سانحہ ہوا کل, ہمیں مجلس پڑھ رہا تھا تو پوری مجلس ہوئی, مجھے نہیں معلوم کہ لوگ کیا کیا نوٹ کر رہے ہیں. یہ دھماکہ ہوا, سب کچھ ہوا, مگر مجلس پوری ہوئی, مصائب پورے ہوئے, مجھے نہیں معلوم تھا کہ یہ چھوٹی سی بات کہاں تک جائے گی. آپ جانتے ہیں کہ پوری دنیا میں جہاں جہاں شیعہ ہے آج سر اونچا کر کے چل رہا ہے اور پوری دنیا کو دکھا رہا ہے اور دیکھ رہی ہے دنیا, دیکھ رہی ہے اور دنیا خود بھی دکھا رہی ہے کہ یہ ہوتی ہے قوم, اسے کہتے ہیں قوم. کوئی پائے ثبات میں ان کے لغزش نہیں لا سکا. بلاسٹ ہوا, دھماکہ ہوا, مجھے تو پتا نہیں تھا. دنیا پر جو اس کا امپیکٹ پڑا ہے وہ بڑا عجیب و غریب ہے. اور یہ جملے کیوں کہہ رہا ہوں کہ میں پابند ہوں امانت آپ تک پہنچانے کا. تعداد بتا دوں تو آپ حیران رہ جائیں گے. بس خلاصے سمجھ لیجئے کہ بہت دور دور کے علاقوں سے مجھے حکم دیا گیا ہے کہ کراچی کے مومنین کی جرت کو سلام ہے ہمارا, اور ہمارا یہ سلام کراچی کے مومنین تک پہنچا دیں کہ ہمیں آپ پر فخر ہے. یہ ایک بچی کے لہو. آپ مولانا آگے تشریف لائے, ایسے تھوڑی آپ پیچھے بیٹھیں گے. آئیے تشریف لائیے, آئیے یہاں آئیے. آپ تو مجاہدین میں سے خود اپنی جان ہتھیلی پہ لے کے چلتے ہیں بھائی, مجھے معلوم ہے کیوں میں نے بلایا. ان کو بھی آپ نہیں جانتے, یہ وہ مجاہد علماء ہیں ہمارے اہل سنت کے. میں وہاں بھی شکریہ ادا کر چکا ہوں, یہ نہیں کہ انہیں دیکھ کے کر رہا ہوں, آئی آر سی کی بھی آپ سن لیجئے گا ریکارڈنگ جب نشر ہوگی, وہاں بھی میں نے شکریہ. کل سے مسلسل اہل سنت کے علماء, اہل سنت کے رہنما, اہل سنت کے لوگ مسلسل رابطے میں اور ایک ہی بات کہہ رہے ہیں کہ ہم آپ کے دکھ میں شریک ہیں, ہم آپ کے ساتھ کھڑے ہیں, اور اس خارجیوں کے ٹولے سے ہمارا کوئی تعلق نہیں ہے. یعنی ہم سے محبت کا اظہار کر رہے ہیں اور خوارج کے ٹولے کی مذمت کر کے ان دہشت گردوں سے, ان خارجیوں سے, ان خوارج سے ہمارا کوئی تعلق نہیں ہے. مسلسل علل اعلان ٹی وی پر بھی آپ ان کے اعلانات سن رہے ہوں گے, ہمارے اہل سنت بھائیوں کے بیانات پڑھ رہے ہوں گے, سن رہے ہوں گے اخبارات میں, اور ہم سے تو مسلسل رابطے میں ہیں. تو میں بھی یہاں سے اپنی قوم کی جانب سے آپ کا شکریہ ادا کرتا ہوں کہ آپ ہمارے غم میں شریک ہوئے, ہمارے دکھ میں شریک ہوئے, आपने हमसे यकजहती का ऐलान किया तो सुन लो, हम भी अली वाले हैं। एक हुसैनी जाकिर तुमको कॉल दे रहा है कि इत्मीनान रखो, जब तुम पर वक्त पड़ेगा तुम्हारे पसीने पर हम अपना खून बहा देंगे। लेकिन इस शहर में फिरके वाराना फसाद की साजिश को कभी कामयाब नहीं होने देंगे और ना होने दिया है। अल्लाह अकबर या कि जितनी शहादतें बढ़ रही हैं, जितने धमाके बढ़ रहे हैं, क्यों किए जा रहे हैं? ताकि अलग अलग कर दिया जाए, झगड़ा करा दिया जाए। मगर आपने गौर नहीं किया कि जितने धमाके बढ़ रहे हैं उतने ही हम एक दूसरे के करीब आ रहे हैं कि नहीं आ रहे हैं? अंचोली में, अब्बास टाउन में, कहां कहां बताऊं, खून में खून मिला है हमारा, साथ शहीद हुए हैं। लिहाजा ये हुसैनी जाकिर तुमसे कह रहा है कि जब तक दम में दम है, जब तक मेरी सांस है, मैं तो पहले भी करता रहा हूं काम, इसी के लिए काम करूंगा ताकि रुसवा कर दिया जाए इन खारजी टोले को, इन दहशतगर्दों की टोलियों को रुसवा कर दिया जाए कि तुम कुछ भी कर लो, हमारा मिलना फितरी है, हम फितरी तौर पे मिलेंगे। क्यों? हम ये देखते हैं कि कद्र मुश्तरक क्या है। हम क्या देखते हैं? तुम ढूंढ ढूंढ के इख्तिलाफी पहलू निकालते हो, हम ढूंढ ढूंढ के इश्तराकी पहलू निकालते हैं। हमारे कद्र मुश्तरक क्या है? ओ बाबा, मैं शिया हूं, ये सुन्नी है, मगर इससे पूछो कि अगर ये औलिया का मानने वाला है तो इसका सैयदुल औलिया कौन है? इस अहले सुन्नत से पूछो, आंखें बंद करके कहीं भी जो अपने आप को अहले सुन्नत कहता है ना, पहचान बता रहा हूं। औलिया को मौलाना गवाही देंगे मेरी बात की, अगर औलिया को मानता है तो सुन्नी है, अगर औलिया को नहीं मानता तो सुन्नी नहीं है। चैलेंज कर रहा हूं, रिकॉर्ड हो रही है मेरी बात, कोई ऐसे थोड़ी कि घर में बैठ के कोई बात कर रहा हूं, अहले सुन्नत की पहचान बता रहा हूं आपको। औलिया को मानता है तो सुन्नी होगा, अहले औलिया को नहीं मानता तो सुन्नी नहीं होगा। तो जो भी अहले सुन्नत, और अहले सुन्नत है तो औलिया को मानेगा, तो उससे पूछिए क्या औलिया को मानते हो? तब तो मैं तुम्हें सुन्नी मानूंगा वरना नहीं मानूंगा। और जब औलिया को मानता है तो फिर बेधड़क पूछे, पूछिए उसे, अच्छा बताओ सैयदुल औलिया कौन है? अब उसे पूछिए कि जब औलिया को मानते हो तो सैयदुल औलिया, मैंने कहा ना, तो हम तो इश्तराकियत को तलाश करते हैं, ये वो इश्तराकियत कम्युनिज्म वाली नहीं है भाई, ये वो कद्र मुश्तरक तलाश कर रहे हैं। इश्तराकियत क्या चीज मुश्तरक है? औलिया को मानता है, तो जब औलिया को मानता है तो सैयदुल औलिया को भी मानता है, तो अब सैयदुल औलिया को मानता है तो अब कद्र मुश्तरक आई कि नहीं आई? सुन्नियों का सैयदुल औलिया कौन? अली। अहले सुन्नत का सैयदुल औलिया कौन? अली। शियों का सैयदुल औलिया कौन? अली। तो कद्र मुश्तरक मिली कि नहीं मिली? कितना ही हम आपस में लड़ लें, जब विलायत की बात आएगी तो सुन्नी भी जानता है, शिया भी जानता है कि उस सैयदुल औलिया के दर पे, चौखट पे पेशानी रखे बगैर विलायत तो क्या? विलायत तो क्या? विलायत का वाव भी नहीं मिलता। विलायत तो क्या? विलायत की धूल भी नहीं मिलती। तो फिर हमारे एक होने की जगह आ गई कि नहीं आ गई? कितना ही लड़ने फिर हमें मिलना है ना उस दर पे जाके, क्योंकि सब जानते हैं कि अली की बारगाह में पेश होना है भाई, शर्मिंदा हो। और कितनी चीजें बताता चला जाऊंगा, जहां जहां हम मिल जाते हैं, पंजतने पाक के बाब में हम मिल जाते हैं, मिलाद और महाफिल के बाब में हम मिल जाते हैं, नाना और नवासे की बात आए तो हम शाने से शाना मिला के खड़े हो जाते हैं। कोई जब मैं कह रहा हूं मुश्तरक तलाश का, तो पूछो किसी अहले सुन्नत से, पूछो नाना को मानते हो? अरे भाई कलमा पढ़ते हैं, तो नाना के नवासे से क्या किया जाए, मोहब्बत या अदावत? तो सुन्नी नहीं जो रसूल के औलाद की मोहब्बत अपने दिल में ना रखे। किसी भी सुन्नी से पूछ लीजिए, स्पीकर पे मेरी आवाज जरिए, मेरे अहले सुन्नत भाई तो मुझे बहुत शौक से सुनते हैं, मुझे मालूम है, और मुझे उनके पैगाम आते रहते। अगर चाहे कुछ लोग किसी वक्त मेरे अपने ही नाराज होते भाई हो जाओ, लेकिन मेरा मिशन तो यही है, मेरा मिशन यही है कि दरवाजे खुले रखना है, ना मालूम कहां कौन हुर बैठा हुआ है। मैंने तो यही सीखा है अपने मौला हुसैन से करबला में, कैसी मोहब्बत से पेश आओ कि जिंदगी छोड़ के मौत की तरफ आ जाए, नहीं मौत को छोड़ के जिंदगी की तरफ आ जाए, है ना। तो आप मुझे बताइए, तो पूछिए, वो सुन्नी होगा कि जो रसूल से मोहब्बत करे और औलादे रसूल से नफरत करे? नहीं। इसीलिए सुन्नी है ही वो जो बरमला कहता है कि मैं तो पंजे तन का गुलाम हूं। सुनते हैं ना हमारे भाई फिरोजुद्दीन और फसीहुद्दीन सुहरवर्दी, दोनों भाई इसको बड़े उससे पढ़ते हैं और भी लोग पढ़ते हैं माशाल्लाह। तो सुन्नी तो अलल एलान धड़ल्ले के साथ कहता है, कोई तकैया थोड़ी करता, वो खुल कर कहता है कि मैं तो पंजे तन का गुलाम हूं। सब जगह कहता है, टीवी पे कहता है, अपनी महफिल में कहता है, आपकी महफिल में कहता है। अब शिया से पूछो कि नवासे का गम मनाते हो, रसूल की महफिल भी करते हो या नहीं करते हो? अब मुझे बता दीजिए कि कौन सी आपकी मस्जिद या इमाम बारगाह ऐसी है कि जहां मिलादुन नबी नहीं होता? और हमारे ये मौलाना साहब भी तशरीफ लाते हैं उन महफिल में बड़े शौक और शौक से, और भी हमारे उलमा सब तशरीफ लाते हैं। इसमें क्यों बाबा, कोई झगड़ा नहीं। तो कितना ही झगड़ा हो, हमारे पास कदर मुश्तरक बहुत सारी है, हमें खुद ब खुद एक होना पड़ता है। जब विलायत के दुश्मन नासिबी टोला, नासिबी टोला, खवारिज का टोला, जब उसने सर उठाया, शुरू में लोग समझे थे कि इराक में के शायद शिया सुन्नी झगड़ा हो रहा है, क्योंकि खबरें नहीं आती ना, यहां ऐसी खबरें आती कहां है। शुरू में लोग समझे कि शाम में कोई शिया सुन्नी झगड़ा हो रहा है, बल्कि यहां प्रोपेगेंडा भी यही किया जा रहा था वो अपने पिट्ठू अखबारों और चैनलों के जरिए कि शिया सुन्नी लड़ाई, शिया सुन्नी लड़ाई। अब खुल गया भेद, लाख छुपाने के बावजूद सबको पता चल गया कि इराक में भी मुकाबला खवारिज के साथ है और मुकाबला करने वाले शिया और सुन्नी एक साथ हैं। सबको पता है, आप जाके नेट पे खबरें देख लीजिए। कुर्द शिया नहीं, मुसल के लोग शिया नहीं है, अहले सुन्नत है, मगर लड़ रहे हैं ना उनके साथ, खारजियों के साथ, शाना बशाना एक होकर। इसी तरह शाम के लिए प्रोपेगेंडा किया गया। किसने कहा शाम में तो शिया है 10-12% शियों से कब लड़ाई हो रही है? और किसने कहा कि बशार अल असद शिया है? किसने कहा? लेकिन प्रोपेगेंडा ये किया जा रहा था। मगर क्या हुआ, आंखें खुल गई कि नहीं? और खबर दे दूं आपको, नहीं मालूम यमन में जो तहरीक चल रही है, आपको हैरत होगी ये सुनकर कि वहां अहले सुन्नत के तमाम मुफ्तियों ने फतवा दिया। जब धरना दे रही थी हौसी जमात, हौसी जमात जो वहां के मोमिनीन है जो कयाम किए हुए थे, फतवा दिया कि तमाम अहले सुन्नत इनके साथ धरनों में शरीक हो जाओ। तो यमन में जो अप मूवमेंट बनी है, शुरू में इन्हीं ने उसको रंग देने की कोशिश की थी शिया सुन्नी, अब सबके मुंह बंद। क्यों? कि सबको पता है कि अब शाना बशाना मिलके जालिमों के खिलाफ लड़ रहे हैं। इसलिए मैं अपने भाइयों को जबान दे रहा हूं कि जब तक मैं जिंदा हूं, मेरे दम में दम है, हम इस साजिश के खिलाफ लड़ते रहेंगे जो इस सरजमीन पर की जा रही है। इस तरह के वाकयात किए जाएं ताकि बाहम दस्तो गरेबान हो जाए। लेकिन कल मोमिनीन ने जिस तदब्बुर, जिस तहम्मुल और जिस जोश, जिस दिलेरी, जिस बहादुरी का मुजाहरा किया, उसने सिर्फ कराची नहीं पूरी दुनिया में आपको इज्जत दे दी। एक 11 माह की बच्ची के लहू ने पैगाम दे दिया, एक मासूम बच्ची के लहू ने कि मैं तो जा रही हूं। मासूम बच्चा कहां जाता है, कौन लेके जाएगा? और जब मोमिन भी हो, सैयद भी हो, मानो ना मानो, मुबालिगा समझो, जो समझो तुम्हारी मर्जी, मगर मैं अपना अकीदा बयान कर रहा हूं, अपना अकीदा बयान कर रहा हूं कि کہ اس بچی کو ماں کی آغوش سے جس نے لیا ہے نا, اس ہستی کا نام ہے فاطمہ زہرا. کیونکہ فرش حسین پہ شہادت ہوئی نا, فرش حسین پہ. یا تو تسلیم کرو کہ نہیں. ایسے ہی کہتے ہیں فاطمہ مجلس میں آتی ہے مادر حسین. جب مادر حسین مجلس میں آئی ہو اور ایک معصوم بچی دم توڑ دے, ظالموں کے ستم کا نشانہ بن جائے, مگر یزیدیت کو رسوا کر کے چلی گئی کہ اگر کوئی نہیں مانتا تھا تو آج مان لو کہ کربلا میں کیسے وحشی اور درندے تھے جنہوں نے 6 ماہ کے بچے کی گردن پہ تیر لگایا تھا. آج دیکھ اس معصوم بچی کی شہادت ہے. تو اس معصوم بچی کو کہاں گئی یہ معصوم بچی؟ جو لینے والا آئے تھے وہ لینے کے لے کر چلے گئے, مگر جاتے جاتے پیغام دے گی, مومنوں سر بلند رہنا, سر اونچا کر کے رہنا, سر نیچا کر کے نہیں رہنا, میں تمہیں عزت دے کے جا رہی ہوں. نہیں لے سکتا, ملکوں کے نام لوں گا تو ایک گھنٹہ ہو جائے گا. جہاں جہاں یہ ہلچل مچی ہوئی, کل سے میں کہہ رہا ہوں نا کہ مجھے خود بھی اندازہ نہیں تھا, مجھے تو صبح اندازہ ہوا جب پوری دنیا میں ایک ہلچل مچی ہوئی کہ کیا کیا کراچی کے مومنین نے. پہلے وہ انچولی کے مومنین نے کمال دکھایا, وہی گردن دبوچ لی ان خبیث دہشت گردوں کی. اس لیے اپنے بچوں سے کہتا ہوں خوف کی ضرورت نہیں, ڈرنے کی ضرورت نہیں. جتنا ان سے جو ڈرتا ہے خوف اس کے پیچھے پیچھے بھاگتا ہے. جہاں خوف ہو اس پہ لپک پڑو, جھپٹ پڑو, خوف بھاگ جائے. دبوچ لو ان کو, یہ جہاں پہ ہیں دبوچ لو. صرف پولیس کی ذمہ داری نہیں ہے, صرف رینجرز کی ذمہ داری نہیں, سب کی ذمہ داری ہے. کیا پولیس کے جوان ٹارگٹ نہیں بن رہے؟ میں انسان ہوں, انسان بھی وہ جس کا رشتہ ہے کربلا کے ساتھ. صاف صاف بات کرتا ہوں, کسی کو اچھا لگے یا برا لگے, جو حق ہے میں وہ بات کرتا ہوں. میں کربلا والوں کا ماننے والا, جو پولیس والا جو مارا جاتا ہے بیچارہ, کیا اس کے ماں باپ, اس کے بہن بھائی نہیں ہوتے؟ اس کے چھوٹے چھوٹے بچے نہیں ہوتے؟ کیا رینجرز کا جوان جو مارا جاتا ہے, اس کے ماں باپ, اس کے بہن بھائی, اس کے بچے نہیں ہوتے؟ کیا یہ اپنے گھروں سے, ان میں سے اکثریت دور نہیں ہوتی؟ پھر کیا میرے دل میں ان کا درد نہ ہو, میرے دل میں ان کے لیے تکلیف نہ ہو؟ لہذا حقیقت پسند ہونا چاہیے ہمیں. جب اتنے بڑے جو ممکنہ وسائل ہیں سب کچھ دوسروں پہ تھوڑی چھوڑ دینا بھائی, وہ کریں. اچھا فرض کر لو ساری سیکورٹی ہٹا دی جائے تو آزاداری چھوڑ دو گے؟ بتاؤ بھائی. ماشاء اللہ, یہ تھا جواب میرے سوال کا. وہ کہتے ہیں نہیں دیں گے سیکورٹی, جاؤ ہٹا لی ہم نے, پولیس بھی ہٹا لی, رینجرز بھی ہٹا لی. اب میں آپ سے شیعان حیدر کرار سے سوال کرتا ہوں کہ اگر یہ ساری سیکورٹی ہٹا لی جائے آزاداری کرو گے یا نہیں؟ وہ بابا آزاداری کسی کے محتاج نہیں, یہ سب سیکورٹی ہٹا لی جائے میں بھی ڈر جاؤں, تم بھی ڈر جاؤ. ارے بابا پھر بھی آزاداری ہوگی, کیوں؟ کہ یہ اللہ اور حسین کا معاملہ ہے. لبے 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 جب طے ہے میرے بھائی, کوئی ساتھ دے نہ دے مجھے اس سے کیا غرض ہے؟ مجھے اس سے کوئی غرض نہیں. ہمیں تو میں خان علی کے جام سے کام ہے, ہمیں اس کی کوئی غرض نہیں کہ کتنا پہرا لگتا ہے کتنا پہرا نہ لگتا, نہیں لگتا. یہ آزاداری کرنی ہے میرے بھائی, اس لیے یہ باطل اپنے دماغ سے یہ خام خیالی نکال دے. فورسز کر رہی ہیں اپنی ڈیوٹی پوری, بہت اچھی بات. ہم بھی دعا دیتے ہیں خدا ان کی بھی حفاظت کرے. صحیح ہے نا, پولیس کے جوان, ہمارے اسکاؤٹس کے بچے, الغازی اسکاؤٹس کے, رینجرز کے سپاہی, ان سب کے ماں باپ ہیں, ان سب کے بچے. اور پھر ہمارے فوجی جوان مستقل سر کو بھی کر رہے ہیں دہشت گردوں کی سرحدوں پہ, ان کے بھی لیے دعا ہے مولا جلد از جلد ان کو کامیابی دے دے. لیکن انصاف سے بتاؤ, یہ سب نہ ہو تو کیا حسینی دہشت گردوں کے آگے سرنڈر کر دے گا؟ کرو گے؟ نہیں کر سکتے نا, کر ہی نہیں سکتے, ورنہ حسینی ہو ہی نہیں. حسینی ہے وہی کہ اکیلا بھی کھڑا رہ جائے کبھی سرنڈر نہیں کرتا, یزیدیت کے سامنے نہیں کرتا سرنڈر, جانتا ہے یہی شکست ہے. تو آنکھیں کھول لینی چاہیے اداروں کو بھی, انہیں بھی سمجھ میں اب آ جانا چاہیے کہ اتنے برسوں سے کس نے کالی بھیڑوں کو کہاں کہاں پالا تھا. وہ جنرل ضیاء کے دور میں وہ جو فصل بوئی گئی تھی, ابھی ہر جگہ کالی بھیڑے موجود ہیں, اور یہ خود ادارے بھی جانتے ہیں. ان کی صفائی کرو تاکہ ہمارے جوانوں کی جانیں کم از کم اندر سے تو محفوظ ہوں. وہ جو اندر کالی بھیڑیں چھپی ہوئی ہیں تمہارے اداروں کے اندر, ان کا صفایا کرو. تمہیں اندازہ ہو گیا ہوگا کہ ہزاروں لاشیں اٹھانے کے بعد بھی یہ شیعہ نے حیدر کرار اپنی مٹی سے جڑے ہوئے, اپنی مٹی سے غداری کا نہ کبھی سوچا نہ کبھی سوچ سکتے. کیسے سوچ سکتے؟ اپنے وطن کے خلاف بتاؤ کبھی کسی عالم نے ہتھیار اٹھانے کا حکم دیا؟ کسی شیعہ عالم نے بتاؤ کبھی فورسز پر حملہ کرنے کا حکم دیا؟ کسی شیعہ عالم نے بتاؤ؟ جن کو تم نے پالا تھا وہ کیا کر رہے ہیں دیکھ لو, جو لاشیں اٹھاتے رہے آج بھی اپنے فوجی جوانوں کی کامیابیوں کے لیے صدق دل سے دعائیں کرتے, صدق دل سے. بہت مجروح ہیں ہم, بہت زخمی ہیں, ہر ایک نے ہم پر زخم لگائے ہیں, مگر اتنے زخمی ہونے کے باوجود ہم اپنی مٹی کے وفادار ہیں. کیوں؟ ارے ہر کسی سے زیادہ ایک شیعہ کی خواہش ہوتی ہے کہ وہ مرے تو اس کے سینے پہ نشان حیدر سجا دیا جائے. نشان حیدر کی قدر و قیمت شیعہ سے زیادہ کون جانتا ہے دنیا میں؟ کوئی نہیں جانتا. اس لیے ہم اپنی مٹی کا قرض ادا کر رہے ہیں, اس لیے اپنی مٹی کے وفادار ہیں. کیوں؟ جس در سے وابستہ ہیں اس در نے ہمیں یہ سکھایا ہے, اس مولا نے ہمیں یہ سکھایا ہے. آؤ, اب مضمون تو انہی چیزوں میں رہ گیا, مگر ایک بات ضرور آپ کی خدمت میں عرض کرنا چاہتا ہوں, کیونکہ مقامات ولایت میں بات کر رہا ہوں نا. سنیے, ولایت کے مقام, کل جو بات کی تھی شہزادی کونین کے حوالے سے بات کی تھی اور پیغمبر ختمی مرتبت کے حوالے سے بات کی تھی, مگر شہزادی کونین کی ولایت کے باب میں ایک مطلب چھوٹا سا رہ گیا, وہ آج مکمل کر دیتے ہیں انشاءاللہ, کوشش کرتے ہیں کہ آپ تک پہنچا. تو آج بھی جو روایت نقل کر رہا ہوں, عجیب بات ہے کہ اگر میں اس کا نام نہ لوں تو روایت سننے کے بعد شاید بہت سے اس کے ماننے والے بھی کہتے کہ یہ آپ نے کیسے کہاں سے پڑھ دی روایت. اس لیے میں پہلے نام لے رہا ہوں کہ یہ روایت نقل کرنے والا بھی خمینی بت شکن ہے. کون ہے؟ خمینی بت شکن. اس کا نام بھی تو ابھی تک اس دور میں باطل کے سینے پہ سر پہ ہتھوڑا بن کے پڑتا ہے. دلیر ہے نا, اور صرف دلیر نہیں, شجاع نہیں, شجاع پرور, جس نے بہادر نسلوں کو پروان چڑھایا, بزدل نہیں منایا اپنی قوم کے بچوں کو, شیر پیدا کیے, شیر, ایک بہادر قوم بنا دیا, ایک بھٹکی ہوئی قوم کو. وہ خمینی بت شکن کیسا عاشق تھا اہل بیت کا. سنو کیا لکھتا ہے بیت فاطمہ کے بارے میں, کیا لکھتا ہے خمینی گھر کے بارے میں, کیا لکھتا ہے شہزادی کونین کے گھر کے بارے میں خمینی بت شکن لکھتے ہیں کہ اس بیت فاطمہ میں ایک گوشہ ہے, خانہ فاطمہ میں ایک گوشہ, جس گوشے پر چھت نہیں ہے. ایک گوشہ ایسا ہے جس گوشے پر چھت نہیں ہے, بلکہ اس گوشے کی چھت عرش اولا ہے. خانہ فاطمہ میں ایک گوشہ ایسا ہے جس گوشے میں کوئی چھت نہیں ہے بلکہ اس کی چھت ہے عرش الہی, عرش اولا. اس گوشے میں فرش سے عرش تک ہر وقت نور آ رہا ہے اور جا رہا ہے. یہ فاطمہ کے گھر کی تعریف کر رہا ہے خمینی, کہ فاطمہ کے گھر میں نہیں کہا محمد کا گھر صلی اللہ علیہ وآلہ وسلم کا, نہیں کہا علی مرتضیٰ کا گھر, کہا خانہ فاطمہ. خانہ فاطمہ میں ایک گوشہ ہے جس کی چھت عرش الہی ہے, ہر وقت ایک نور آج تک جا رہا ہے, آ رہا ہے. نور کا سلسلہ منقطع نہیں ہوتا. اس نور میں ملائکہ آ رہے ہیں, جا رہے ہیں, اس چوکھٹ پہ حاضری دے رہے ہیں, جا رہے ہیں, اور ملائکہ کے آنے جانے کا سلسلہ بھی منقطع نہیں ہوتا. جو چلا جاتا ہے انتظار کرتا رہتا ہے, آج تک دوبارہ اس کی باری نہیں آئی. اتنے ملائکہ, یہ کون لکھ رہا ہے؟ کوئی عام چھوٹا سا مجھ جیسا معمولی سا خطیب ذاکر یا طالب علم نہیں پڑھ رہا, اس لیے دھڑلے سے علل اعلان یہ بات کہہ رہا ہوں کہ اپنے پاس رکھتا ہوں جو میٹر وہ پڑھتا ہوں, جو موجود ہے میرے پاس وہ پڑھ رہا ہوں. آ رہا ہے نور, جا رہا ہے, آ رہا ہے, جا رہا ہے. جب مقدمے کے طور پہ میں نے یہ روایت پڑھ دی کہ یہ ہے بیت فاطمہ, یہ خانہ فاطمہ, کہ ملائکہ ہر وقت اس کا طواف کر رہے ہیں, اور شاید یہ روایت علامہ اقبال کی نظر سے بھی گزر گئی. علامہ اقبال رحمت اللہ علیہ اپنے تمام اہل سنت بھائیوں کو خطاب کر کے کہہ رہا ہوں, سنو جو میں نے بات کی ہے, اب سنو, اب آپ کے لیے اور آسان ہو جائے گا. مطلب میں نے کیا کہا کہ ملائکہ خانہ فاطمہ میں آ رہے ہیں, جا رہے ہیں, طواف ہو رہا ہے خانہ فاطمہ کا. یہ روایت گزری ہے اقبال کی نظر سے, ورنہ وہ کبھی بھی نہیں کہتا. سیدہ نساء عالمین کے بارے میں کبھی بھی نہ کہتا اقبال, اگر اس نے یہ روایت نہ دیکھی ہوتی جو اس نے کہہ دیا. کیا کہا اقبال نے؟ رشتہ آئین حق زنجیر پاست, رشتہ آئین حق زنجیر پاست, پاس فرمان جناب مصطفیٰ. اللہ کے دین کا قانون میرے پیروں کی زنجیر بن گیا ہے, شریعت الہی میرے پیروں کی زنجیر بن گئی, رشتہ آئین حق زنجیر پاس, پاس فرمان جناب مصطفیٰ اور مصطفیٰ اور مجھے پیغمبر ختمی مرتبت کے حکم کا پاس ہے, ورنہ میں کیا کرتا؟ ورنہ گردے تربتش گردی دمی سجدے ہاں پر خاک او پاسی دمی. ورنہ اقبال قبر فاطمہ کا طواف کرتا رہتا اور اس پر سجدے برساتا رہتا. یہ ہے تمہارے اور میرے اقبال کا عقیدہ. بہت جگہ اقبال کے بیٹے نے ادھر ادھر کرنے کی کوشش کی, مگر اس قصیدے میں اس کی بھی جرت نہیں ہوئی کہ کہہ دیتا کہ میرے باپ کا نہیں ہے. کئی جگہ اس نے ڈنڈی مارنے کی کوشش کی, کیونکہ ابھی تک کھلا ہی نہیں کہ اس کا عقیدہ ہے کیا. یہ تو طے ہے کہ نہ وہ شیعہ ہے نہ وہ سنی ہے, یاد رکھیے گا جاوید اقبال, کیونکہ جو شراب کی حرمت کا قائل نہ ہو تو پھر کہاں رہ گیا, نہ وہ شیعہ رہ گیا نہ سنی. جو چیز متفقہ طور پر حرام ہے شیعہ ہوگا تو اس کے پاس بھی حرام ہے, سنی ہے تو اس کے پاس بھی حرام ہے. اگر کوئی چوری چھپے کہیں ڈنڈی مارتا بھی ہے تو کیوں چوری چھپے؟ جبھی تو کرتا ہے کیونکہ حرام کام ہے, ہے نا, اور معاشرے میں بدنامی کا ٹیکا الگ لے لیتا ہے اپنے لیے. لیکن یہ اس کی حرمت کا قائل نہیں ہے. وہ میں نے پھر پورا ایک مقالہ لکھ کے بھیجا بھی تھا, آگے تک چلا گیا تھا, بہت سارے لوگوں تک پہنچ گیا تھا. خیر, تو جو بات کرنا چاہ رہا ہوں کہ یہ ہے اقبال کا عقیدہ. یہ وہ قصیدہ ہے جو وہاں سے شروع ہوتا ہے, مریم اس یک نسبت عیسیٰ عزیز, اس نسبت حضرت زہرا عزیز. یہ عقیدہ ہے اقبال کا. آئیے اب روایت. ایک روایت خمینی بوشکن کی نقل کر دی، اس روایت کی روشنی میں آپ کو اقبال کا عقیدہ میں نے بتا دیا کہ اقبال کا کیا عقیدہ ہے. اب آئیے امام محمد باقر علیہ الصلوۃ والسلام کی تشریح کر، تشریح کل، کیونکہ ہمیں بہت وقت کو دیکھ کے چلنا پڑ رہا ہے. تشریح کل صرف روایت سن لیجیے. اپنی جد ماجدہ طاہرہ و مطاہرہ راضیہ مرضیہ بطول و عذرا جناب معصوم کونین کے بارے میں ارشاد فرماتے ہیں. معصوم پانچویں امام کہتے ہیں اللہ نے میری جد ماجدہ کا نام فاطمہ اس لیے رکھا، انما سماہا فاطمہ، نام رکھا اس لیے فاطمہ کہ اللہ نے اپنے نور سے اس کی خلقت کی ہے. اس نور فاطمہ کی مکمل نہیں ہے حدیث، اب سنیے حدیث. اب معصوم کے کلمات میں معصوم ارشاد فرماتے ہیں کہ کیا اللہ نے کیسے خلق کیا، جب اس نور کو خلق کر لیا یعنی نور فاطمہ کو، اس کے نور سے مخلوقات ملائکہ کی آنکھیں خیرہ ہو گئیں. جب آنکھیں خیرہ ہوئی تو ملائکہ نے پوچھا کہ یہ نور کس کا ہے، یہ نور کس کا ہے پروردگار معبود، یہ نور کیسا ہے جس سے عرش الہی جگمگا رہا ہے. جواب ملا. یہ پانچویں امام کی حدیث القطرۃ من فضائل اہل البیت دو جلدوں میں علامہ احمد مسلم کی کتاب ہے، بہت ہی مشہور کتاب ہے، احمد مسلم کی کتاب ہے دو جلدوں میں. اس کا فارسی عربی دونوں ورژن میرے پاس موجود ہے، اطمینان رکھیے. کتاب کا نام ہوا میں نہیں لوں گا کہ جو کتاب ہی نہ ہو دنیا میں، گھر میں موجود ہے، میرے پاس موجود ہے، اور اس کو سب علماء نے مستند قرار دیا، دو جلدوں میں ہے بس. اب جواب دیا ہاذا نور من نوری، یعنی اللہ نے ملائکہ کو جواب دیا، پانچویں امام اسے نقل کر کہ اللہ نے ان مخلوقات سے کہا ہاذا نور من نوری واسکنتہ فی السماء، میں نے اس نور کو اپنے نور سے خلق کیا ہے، میں نے اس نور کو نور فاطمہ کو اپنے نور سے خلق کیا اور اپنے آسمانوں کو اس کا مسکن قرار دیا ہے. اسکنتہ فی السماء، میں نے اپنے آسمانوں کو اس کا مسکن قرار دیا ہے. اور اسے کہاں قرار دیا گیا ہے؟ وجعلتہ فی صلب من انبیاء، من صلب انبیاء، من نبی من انبیاء، اور اس نور کو میں نے اپنے انبیاء میں سے ایک کے صلب میں قرار دیا. وجعلتہ فی صلب نبی من انبیاء، اپنے انبیاء میں سے ایک نبی کے صلب میں اس نور کو میں نے قرار دیا، اور اس نور کی وجہ سے اس نبی کو تمام انبیاء پر فوقیت دے دی. اس نور کی وجہ سے اس نبی کو تمام انبیاء پر میں نے فوقیت دے دی. اور پھر اس کے بعد صرف یہاں پہ بات ختم نہیں ہوئی. اب فرماتے ہیں معصوم کہ اللہ نے جواب دیا پس اس نور سے ایک اور قوم کو پیدا کروں گا. وہ جو آپ کہتے ہیں نا فاطمہ کی دعا والے لوگ ہیں، وہ دلیل دے رہا ہوں آپ کو کہ وہ کون سی روایت ہے، وہ سنتے جائیے آج میرے زبان سے. اس نور سے ایک قوم کو پیدا کروں گا، یقومون فی امری، وہ قوم میرے دین کے لیے قیام کرے گی، چاہے پوری دنیا سمٹ کر ایک طرف ہو جائے یہ قوم لڑتی رہے گی دین کے لیے، کھڑی رہے گی میدان میں، یہ قیام کرے گی میرے دین کے لیے، میرے دین کے لیے قیام کرے گی. بس اس نور سے اس قوم کو خلق کروں گا. تو یہ ہے نور فاطمہ اور یہ ہے مقام فاطمہ، ایک مقام میں مشترک، چادر میں سب ایک. پھر اللہ نے الگ الگ شناختیں دی، उन शनाख्तों में बता दिया, खबरदार अली सब कुछ है मगर बाद मोहम्मद है। ये अकायद मुसल्लमा में से है, पूरी दुनिया सुन ले कि शिया अकीदा क्या है, हमारे उसूल दीन में क्या है। हमारे उसूल दीन में पहला तौहीद है, हमारे उसूल दीन में दूसरा अदल है, हमारे उसूल दीन में तीसरा नबूवत है, हमारे उसूल दीन में चौथा इमामत है, हमारे उसूल दीन में पांचवा कयामत है। हम पर इल्ज़ाम ना लगाओ, तोहमत ना लगाओ, बास नादान दोस्तों की वजह से सब कुछ है अली मगर पैगंबर के बाद है, ये हमारा अकीदा है। ये अकीदा है या नहीं शियो? अब ये मुहिब और हबीब का आपस का मामला है कि जहां चाहते हैं मोहम्मद अली को बुलंद कर देते हैं। बस इतना जुमला काफी है ना, जहां जहां समझा हुक्म इलाही के तहत अली को बुलंद किया, उसमें भी हिकमत इलाही है भाई। कई जगह आप देखेंगे कि अली मोहम्मद से बुलंद हो गए, हुए ना। एक कप जब बुतों को गिराने के लिए दो शेर रिसालत में सवार हुए, एक गदीर खुम में जब रसूल ने बाजू थाम कर बुलंद किया तो रसूल से बुलंद हुए कि नहीं हुए? मगर अली से पूछो, रसूल से पूछो कि इस बुलंदी में क्या हिकमत है, इस बुलंदी में क्या राज है। अरे जब बुत तोड़े जा रहे थे तो पूछा था रसूल ने कि या अली, ये सबसे बड़ा बुत कैसे गिरेगा? या तो आप मेरे शाने पर सवार हो जाएं, या मैं आपके शाने पर सवार हो जाऊं। मुस्कुराए थे अली और हुआ क्या था फैसला कि नहीं, अली दोशे रिसालत पे सवार हो। इसीलिए अली दोशे रिसालत पे सवार हुए कि बता दिया था कि अली सब कुछ है, पूरी कायनात का मौला है, मगर मोहम्मद अरबी का वजन मुझसे ज्यादा है। और मोहम्मद अरबी की ताकत का ऐलान किया कि कायनात में अल्लाह के बाद बस रसूल है जो अली के वजन को उठा सकता है, वरना पूरी कायनात नहीं उठा सकती। यहां भी अली ने रसूल की फजीलत के इस पहलू को आश्कार किया। गदीर खुम में भी अगर अली बुलंद हुए तो ये बताने के लिए कि ये रसूल है, ये रसूल की ताकत है जिसने खैबर उखाड़ने वाले बाजुओं को बुलंद किया है। समझ में आ गई बात? ये मुहिब हबीब का मामला है बाबा, ये एक दूसरे के हबीब है। हबीब कितने ही मकामात पर अल्लाह के रसूल ने अली को अपना हबीब करार दिया, और इसी तरह अली ने कितने ही मकामात पर अल्लाह के रसूल को अपना हबीब कहा है, हबीब कहा। ये असरार और रुमूज हैं, इनमें बगैर तैयारी के गोताजन होने की कोशिश ना किया करो, वरना गुमराही का चांस बन जाता है। खुदा ना करे, खुदा ना करे, बगैर तैयारी के इस मैदान में कूद पड़ोगे, हलाकत भी आ सकती है। चीजों को बड़ी एहतियात से लेकर चलना पड़ता है। ऐसे ही है ना, जिसने पहचाना बस वही हलाक हो गया। कैसे दावा कर रहा है पहचानने का, जब रसूल ने कह दिया कि अली को कोई पहचान नहीं सकता सिवाय अल्लाह के और मेरे, तूने कैसे दावा कर दिया? जिसने पहचाना वही गुमराह हो गया। बस मजा इसी में है, मजा इसी में है कि मजलिस तमाम गश्त व आखिर रसीद उम्र मा हम चुनन दरव्वल वस्फे तुमंदीन। उम्र खत्म हो गई, माबूद मौला हुक्म खत्म, उम्र खत्म हो गई, उम्र तमाम हो गई, मुझे तो आज तक तेरा पहला वस्फ ही समझ में नहीं आया। ये अल्लाह के बारे में भी है, ये रसूल के बारे में भी है, ये जिसने अली के बहरे बेकनार या बहरे बेकरार के अलावा कोई लफ्ज़ नहीं, वरना ये लफ्ज़ भी छोटा है अली के लिए, जिसने भी इसमें गोता जन होने की कोशिश की फिर निकलने को दिल नहीं चाहता। और जितना कुछ मिल जाए तरसता ही रहता है कि कुछ भी तो नहीं मिला, कुछ भी तो नहीं मिला, कुछ भी तो नहीं मिला, इतना कुछ है यहाँ। इसलिए उरफा जितनी बुलंद मंजिलों पे पहुँचते जाते हैं सर झुकता जाता है, झुकता जाता है, हाथ मलते ही हाथ मलते चले जाते हैं, कुछ भी तो नहीं मिला। हालांकि दुनिया की नज़रों में इतना मिल चुका होता है, बयाबानों में चले जाते हैं, छोड़ देते हैं आबादी को, सहराओं में चले जाते हैं, लेकिन उन्हीं सहराओं को गुलशन बना देती है अली की मोहब्बत। कहाँ कहाँ गए, कलंदर कहीं बस गए, अब्दुल्ला शाह गाजी कहीं बस गए, भिटाई कहीं बस गए, सदियों पहले आकर, कोई 1000 साल पहले, कोई 1200 साल पहले, कोई 700 साल पहले, कोई 400 साल पहले, मगर क्या किया, अली की मोहब्बत में डूबे हुए लोग जंगल में भी चले गए, तो अली की मोहब्बत ने वहां भी उन्हें विलायत का ताज पहना दिया, जाओ पहनो बैठो अली के चाहने वाले। बस यही कुछ समझ कर आया था हुर, इतना समझा था कि कुछ भी नहीं समझा, इतना समझा हुर कि कुछ भी नहीं समझा, बस यही समझा कि बका इसी में है कि फना हो जाओ। हुर अगर समझा तो बस इतना समझा कि बका इसी में है कि फना हो जाओ, इसी फना में बका है। कहाँ जानता है हुसैन को, नाम सुना है, ना पहले मुलाकात है मदीने में, मगर नाम सुना है। जब हुक्म मिला है ना इसको कि जाओ हुसैन का रास्ता रोक लो, जहां तक पहुंचे वहीं रोक लो, जानता है कि फर्जंदे रसूल है, मगर इसको हालात का अंदाजा नहीं। एक सिपाही है भाई, 1000 या 3000 का सरदार है, लश्कर का सरदारी मनसब है उसका, फौजी आदमी है, ऑर्डर ही ऑर्डर, चलो चले जाए, वो मामला हो जाएगा कुछ ना कुछ, वो मदीने, वो वहां मैं अपने घर चला जाऊंगा, ऑर्डर हुआ पहुंच गया, लेकिन रास्ता इतना तवील हो गया कि कैलकुलेशन बिगड़ गया, हिसाब किताब बिगड़ गया, खाना पानी खत्म हो गया। इस हालत में सामना हुआ हुसैन से कि प्यासा है, विलायत के समंदर से मोती ढूंढा करो, मिलेंगे मिलेंगे, लाल गौहर लौलू मरजान मिलेंगे तुम्हें, ढूंढो तो। प्यासा है, सिपाही भी प्यासे हैं, हैवान भी प्यासे हैं, प्यास से जबानें बाहर हैं, जान बलन है, जिस मकसद के लिए, मकसद कहाँ गया बाबा, जान के लाले पड़े। आते कहते फर्जंद रसूल प्यासा हूं, मेरे सिपाही भी प्यासे, कुछ पानी का बंदोबस्त। साकी कौसर के बेटे ने मुस्कुरा के देखा हुर को, हुक्म दिया मशकीजों के मुंह खोल दो, सैराब कर दो। प्यासा लश्कर टूट पड़ा पानी में, अंसारे हुसैनी सबको पानी पिला रहे मशकीजों के मुंह खोल। इमाम ने देखा कि अपनी प्यास में हैवान की प्यास को भूल गए, मखलूक खुदा है, हैवानों की प्यास से जबान बिहार है। इमाम सबका इमाम है, कायनात का इमाम है, फौरन हुक्म दिया इनके जानवरों को भी पानी पिलाओ, हैवानों को भी सैराब। किसी ने दबी जबान से कहा मौला सफर तवील है, हमें एहतियात करनी पड़ेगी, पानी बचाना पड़ेगा। इमाम ने कहा खबरदार कोई बचाने की बातें ना करो, पिलाओ सबको पिलाओ, हैवानों को भी पिलाओ। ये पहला तीर था मोहब्बत हुसैन का, इश्क हुसैन का, जो हुर के दिल में पेवस्त हो गया। कैसा है शख्स, मैं इसका रास्ता रोकने आया हूं, मुझे सैराब कर रहा है, सैराब हो चुका लश्कर, अब उसे याद आया, जान में जान आई कि मैं किस काम से आया, बहादुर। लेकिन इतना जानता है कि ये फर्जंद रसूल है, रसूल की बेटी का बेटा है, दिल में एहतराम है, मुलाकात पहली है, वैसे जानते नाम तो सुना है ना। लिहाजा अब इसने देखा कि हुसैन का लश्कर काफिला तैयारी कर रहा है, असबाब समेट रहा है, सामान समेट रहा है। अब हुर आ गया है और खिदमत में सलाम पेश करने के बाद कहता है कि फर्जंद रसूल, मुझे ये हुक्म देकर भेजा गया है कि जहां तक आप पहुंचे हैं बस वहीं तक रोक दो, इससे आगे नहीं। इमाम ने सवार होते हुए कहा अपने अस्प पर कि नहीं, मैं जिस इरादे से निकला हूं मेरी मंजिल वही है, मैं उसी तरफ जाऊंगा। हुक्म दिया समेट को सामान, तैयारी करो चलने की। फिर हुर आगे बढ़े तो फर्जंद रसूल, मुझे मजबूर ना कीजिए, मैं इसी काम पे मामूर हूँ, मेरी ड्यूटी है। ये मकालिमे है तारीख में, याद रखिएगा, मेरी ड्यूटी है ये, मैं इसी काम पे मामूर हूँ, क्या आपका रास्ता रोकना है? फर्जंद रसूल ने फिर वही जवाब दिया कि मेरी मंजिल कूफा है, ये नहीं है। और चलने के लिए देखा हुर ने कब तैयार है, रसूल का बेटा, तो इसने आगे बढ़कर लुजाम फरस में हाथ डाल दिया, फरस की लगाम को थाम दिया और कहते हैं फर्जंद रसूल में मजबूर, मुझे ऑर्डर है, मैं आपको यहां से आगे नहीं जाने दूंगा। बहादुर है, गैरतमंद भी है। गैरतमंद कैसा है अभी बताता हूं आपको थोड़ी देर के बाद, क्योंकि जो बहादुर होता है वही गैरतमंद होता है, जो जालिम होता है वो बुजदिल होता है, वो पीठ से वार करेगा, वो बच्चों पर वार करेगा, वो औरतों पर वार करेगा, क्योंकि जालिम है और बुजदिल है। बहादुर गैरतमंद होता है, जानता है कि नामूस किसे कहते हैं, चाहे वो दुश्मन ही की क्यों ना हो नामूस उसकी हिफाजत करता है, ये बहादुर की पहचान। जब हुर ने निजाम फरस को थामा तो अब हुसैन ने खैज में कहा, छोड़ मेरे फरस की लगाम, तेरी माँ तेरे मातम में बैठे। हुर ने छोड़ दी लगाम, सर झुका दिया, जमीन में नजरें गाड़ दी हुर ने, जैसे जब्त कर रहा, और नजरें झुकाए झुकाए कहता है फर्जंद रसूल, आप तो मेरी माँ के बारे में कह सकते हैं मगर मैं सिवाय दुरूद व सलाम के कुछ भी नहीं कह सकता। आपको बुरा लगे तो लगे, आप सुन सकें या ना सुन सकें, लेकिन जुमला बताना चाह रहा हूं जो उसने अगला जुमला कहा तारीख में, नजरें झुकाए झुकाए कहता है फर्जंद रसूल, आप तो मेरी माँ के बारे में कह सकते हैं, मैं आपकी मादरे गिरामी के बारे में सिवाय दुरूद व सलाम के कुछ नहीं कह सकता, लेकिन हाँ अगर आपकी जगह किसी और ने ये जुमला कहा होता तभी सूरत हाल मुख्तलिफ होती। मैंने अर्ज किया ना, बहादुर है, गैरतमंद है वो। हुसैन ने सही कहा है ना, तेरी माँ तेरे मातम में बैठे, आखिर उसकी माँ को उसके मातम में बैठे ना तो पढ़ा। फिर उसके बाद हुर कहता है, अच्छा फर्जंद रसूल, फिर मेरी मुश्किल हल कीजिए, बताइए मैं क्या करूं, मुझे यह हुक्म दिया गया और मैं आपसे जंग करना भी नहीं चाहता, मैं आपसे लड़ना भी नहीं चाहता। अच्छा एक बात बताइए, वो जो हजारों का लश्कर था करबला में, क्या उसने मादरे हुसैन के नाम का एहतराम किया? नहीं किया ना। पहला मौका तो यह ना कि हुर अकेला है जिसने मादरे हुसैन का एहतराम किया, फातिमा जहरा का एहतराम है ना, कहा कि मैं नहीं कह सकती, उन्होंने तो मादरे हुसैन हुसैन का गला काट दिया, वो कहां से एहतराम करते, एहतराम किया ना। मेरी मुश्किल हल कीजिए, मामला ये तय पाया कि नई सूरत हाल पेश आने तक बैन बैन दरमियान का रास्ता इख्तियार किया जाए। करबला पहुंच गए, सूरत हाल पेश आ गई, लश्करों पे लश्कर जब आने शुरू हुए, अब हुर परेशान होना शुरू हुआ कि ये तो वाकई कुछ जंग के आसार लगते हैं, यानी इसे पहले यकीन नहीं था, यही समझ आता फौजी आदमी को, बाबा मामला कुछ ना कुछ हो जाएगा, कौन लड़ेगा रसूल के बेटे से, ये वापस मदीने चले जाएंगे, उस वक्त भी इख्तिलाफात तो हो ही करते थे, मुनाकशे तो चल ही करते थे, ये भी चले जाएंगे, मैं अपने काम पे चला जाऊंगा, मुझे क्या लेना देना। लेकिन पांच को जब खेमे हटे नहर से तो और ये परेशान हुआ, ये क्या हो रहा है, ये क्या हो रहा है, ये वही लोग तो है जिन्होंने हमें सैराब किया, हमें पानी पिलाया, इनके खेमों को नहर से हटाया जा रहा है, सात मुहर्रम को पानी बंद हुआ, परेशानी और बढ़ गई। नौ को जंग का ऐलान हो गया, हुर घबरा गया। जंग एक दिन के लिए टाल दी गई। हुर को मालूम ही नहीं कि हुसैन ने इसी के लिए तो जंग को टाला है कि अभी मेरा एक सिपाही बाकी है। मालूम ही नहीं हुर को कि मेरे लिए तो जंग को टाला गया। शबे आशूर, अब हुर को यकीन हो गया कि जंग हो गई। परेशान है क्योंकि गैरतमंद है ना, बहादुर है। आया पिसरे साथ के खेमे में, ओ पिसरे साथ, ये क्या हो रहा है? क्या वाकई सुबह रसूल जादे से हमारी जंग होगी, रसूल के बेटे से हमारी लड़ाई होगी? पिसरे साथ खड़ा हुआ अपनी जगह से, कहता है होर जंग भी कोई ऐसी वैसी छोटी मोटी जंग नहीं, ऐसी जंग होगी कि ये मैदान लाशों से पट जाए। ये जिन्हें तू मुख्तसर सा लश्कर समझ रहा है ना, इसे मुख्तसर सा लश्कर मत समझना, ये हाशमी है। हाशमी, मैंने इनकी लड़ाइयां देखी, इनमें से एक भी घोड़े से नहीं गिरेगा जब तक कुश्तों के पुश्ते नहीं लगाए, लाशों के ढेर लगाए बगैर इनमें से एक भी घोड़े से नहीं गिरेगा। ऐसी मैं बरसेगा तीरों का, नहीं सुन बिजलियां कड़क। खेमे में आया, हाथ मल रहा है, चेहरा जर्द है। भाई ने पूछा हो क्या बात है, इतनी बड़ी बड़ी जंगों में तेरी ये कैफियत नहीं देखी, खौफ तेरे चेहरे पर है, क्या मसला, क्या बात है? और कहता है जरा खामोश होकर ये आवाजें सुन। खेमे में सुकूत हुआ, कानों में आवाजें आना शुरू हुई। अल अतर आई प्यास, और ने पूछा बता किसके बच्चों की आवाज है? उसी हुसैन की जिसने हमें सैराब किया था। मेरी कुछ समझ में नहीं आता मैं क्या करूं, एक तरफ जन्नत है एक तरफ जहन्नम है। हुसैन का साथ देता हूं कत्ल किया जाऊंगा, मगर हुसैन जन्नत का जामिन तो है। इधर रहता हूं कत्ल कर दिया जाऊंगा मगर दौलत मिल जाएगी। मगर ये तो बता कि कत्ल हुसैन में शरीक होने के बाद फिर कोई अमल जहन्नम की आग से बचा सकेगा? भाई ने कहा क्या इरादा है तेरा, क्या चाहता है? अपने हथियार उठाए उठने का, मैं चला, तुम्हारा जो दिल चाहे करो, मैं चला, मैं हुसैन की तरफ चला, मैं ही तो जिम्मेदार हूं, मैं ही ने नहीं तो सब लोग काम से है रास्ता, काश मैंने ऐसा ना किया हो। भाई ने कहा मैं भी चलू, हथियार उठा। बेटा भी हुर का बेटा कहा मैं भी साथ हूँ तेरे बाबा, जो तूने फैसला किया है सही। गुलाम से कहा जा तुझे आजाद कर दिया, पैर पकड़ लिया गुलाम, क्या करता है? जब तक जहन्नम वालों के साथ था मुझे साथ रखा, अब जन्नत में जाने की बारी आई मुझे छोड़कर जा। दुआएं दी हुर ने, रात की तारीकी में तारीख बशरियत का ये अजीम तरीन काफिला, अजीम तरीन लश्कर, जो सिर्फ चार नफूस पर मुश्तमिल घर से निकला, उधर हुसैन ने अपने अंसार से कहा जाओ हुर आ रहा है। और देखो खबरदार, दोस्त बनकर आ रहा है, मुहिब बनकर आ रहा है, एहतराम से लाना। हुर का नाम सुनकर दौड़ पड़े अंसारे हुसैनी, देखा तारीखी में साए इस तरह आ रहे हैं, हुर घबरा गया। जनाब अब्बास को खबर बनी हाशिम को पहचान गया, उतर आया घोड़े से, अपना मामा उतारा, खोल दिया, कहा मेरे हाथ मार। भाई से कहते मेरे हाथ मार, कहीं ये ना समझे अब्बास, अली के बेटे अली के औलाद ये ना समझे कि मैं लड़ने के लिए आ रहा हूँ, मैं वैसे भी मुजरिम हूँ। हाथ बंधवाए, चिल्ला कर कहा ए फरजंदे भूतुरा, जंग के इरादे से नहीं आया, जंग के इरादे से नहीं आया। आगे बढ़कर अंसार ने झुरमुट में लिया। अब्बास कहते कि मेरे मौला ने तेरे इस्तकबाल के लिए भेजा है। चल खेमागाह के करीब पहुंचा तो जमीन पर बैठ गया, हाथ बंधे हुए, जानुओं के बल चल कर गया है। हुसैन के कदमों में गोद में जानू पे सर रख के ऐसे रोने लगा जैसे मुद्दतों से पिछड़ा हुआ कोई छोटा सा बच्चा माँ की आगोश में आकर रोता है, रोता जाता है और कहता जाता है मौला क्या मेरी खता माफ हो जाएगी? मौला मैं ही वो गुनाहगार, मैंने रास्ता, मैं इन बच्चों की प्यास का जिम्मेदार हूँ, मौला मुझे माफ कर दो। मौला आप करीम इब्ने करीम हैं, मुझे माफ कर दीजिए। रोता जाता, हुसैन ने सर उठाया, बोसे लिए सर के, अपने हाथों से हबीब के हाथ खोले, जा हुर, हुर के हाथ खोले, अपने हाथों से कहा जा हुर, मैंने भी माफ किया, मेरे अल्लाह ने भी माफ किया। खुश हो गया हुर। जब जंग का आगाज हुआ, पहले गुलाम को भेजा, हुसैन लाशा उठाकर लाए, भाई को भेजा, हुसैन लाशा उठाकर लाए, बेटे को भेजा, मेरे सामने चला जा, कहीं बाद में नियत ना बदल जाए। लेकिन कितना ही दिलेर सही हो, जब बेटा गिरा है ना घोड़े से और उसने आवाज दी है बाबा मेरी खबर नहीं, तो जवान बेटे की फरियाद सुनकर घुर से रहा ना गया, तड़प उठा, चिल्ला कर कहता मेरे लाल मैं आ रहा, मैं आ रहा। दौड़ा था कत्लगाह की तरफ, इधर घुर दौड़ा उधर घुर, हुसैन ने पुकार कर कहा बास दौड़ो, अली अकबर दौड़ो, अरे जवान बेटे का लाशा है, घुर को जाने न देना। घुर को रोक लिया, पहुंच गए ना आप, मैं जानता हूं आपकी फिक्रें कहां तक पहुंच गई, अरे जवान बेटे का लाशा है, बाप से देखा ना जाएगा। रोक लिया घुर को, हुसैन खुद लाशा उठा के लाए, घुर भी जख्मों से चूर होकर आया, सर जानू पर है, पूछा एक बार फिर मौला, मौला मेरी खता तो बख्श दी गई ना। हुसैन ने रो कर कहा हो, तेरी माँ ने तेरा नाम सही रखा था, तू दुनिया में भी हुर है, तू आखरत में भी हुर है। सर का जख्म गहरा था, हुसैन ने अबा से रुमाल निकाला, बांध दिया। रिवायतों में है कि ये रुमाल जहरा ने अपने हाथ से बनाकर हुसैन को दिया था, बस ये रुमाल सर पे बंधा, हुर के चेहरे पे इत्मीनान आ गया, चला गया हुर ये रुमाल लिए दुनिया से, अब मुझे कोई खौफ नहीं, अब मैं मुतमईन हूँ। अब अगर कयामत के दिन जहरा ने सवाल किया, दुख्तरे रसूल ने सवाल किया, होर मेरे बच्चों का रास्ता रोका था, ये रुमाल खोल कर दिखा दूंगा, ए शाहजादी, ए आकाजादी, आपके बेटे ने मुझे माफ कर दिया था। अला लानतुल्लाह अलल कौमिज़ ज़ालिम।